यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पेट्रोलियम पदार्थको पैठारीमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार विकास करमा 50% छूट दिने सरकारको निर्णय। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट नियुक्त। वैशाख 15 गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन स्थानीय तहलाई शिक्षा मन्त्रालयको पत्राचार। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै राष्ट्रिय सभाका 4 समितिका सभापति निर्विरोध चयन। काठमाडौँ महानगरपालिकाले 14,000 बाल बालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै र इरानमाथिको आक्रमण 2 हप्ताका लागि रोकिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले आयोगको उपाध्यक्षमा डाक्टर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो। त्यस्तै बैठकले नेपाल राष्ट्र ब्याङ्कको डेपुटी गवर्नरमा नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ। बैठकले पेट्रोल डिजेल र मटितेलको पैठारीमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार विकास करमा 50% छूट प्रदान गर्ने निर्णय पनि भएको मन्त्री रावलले जानकारी दिनुभयो।
पेट्रोल डिजल र मटितेलको पैठारीमा लाग्दै आएको भन्सार महसूल पूर्वाधार विकास करमा 50% छूट प्रदान गर्ने र सोको सूचना अतरितांक गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने।
यस्तै मन्त्री परिषदको बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व ब्याङ्कले प्रदान गर्ने 85 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। बैठकले ललितपुरको पुलचोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुरकै गोदावरीमा स्थानान्तरण गरी जल तथा ऊर्जा आयोगको सचिवालय कार्यालयलाई पुलचोकमा हाल जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको पनि मन्त्री रावलले जानकारी दिनुभयो। बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्री मण कुमार गौतम र सदस्यहरू ललिता कुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मन्त्री परिषदका सदस्यहरूको मर्यादाक्रम हेरफेर गर्नुभएको छ। नयाँ वरियताक्रममा तेस्रो वरियतामा रहनुभएका गृहमन्त्री सुदन गुरूङ 5 वरियतामा रहनु भएको छ। दोस्रो वरियतामा अर्थमन्त्री डा सोडिम वाग्ले कायमै रहनुहुँदा हिजो गरिएको हेरफेरमा तेस्रो वरियतामा परराष्ट्र मन्त्री शिशिर खनाल रहनु भएको छ भने चौथो वरियतामा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ रहनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला कुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष नवनिर्वाचित उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालको उपस्थिति रहेको थियो। राष्ट्रिय सभाका रिक्त 4 समिति सभापति निर्विरोध चयन हुनुभएको छ। सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा हिजो बसेको समितिको बैठकमा दलहरूबीचको सहमतिका आधारमा एक एक उम्मेद्वारको प्रस्ताव परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो। निर्विरोध निर्वाचित उनीहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिमा जयन्ती देवी राई, विकास आर्थिक मामिला तथा सुशासन समितिमा कृष्ण प्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्ण बहादुर रोकाया रहनुभएको राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले जानकारी दिनुभयो। गत फागुन 20 गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेको थियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। निर्धारित कार्यतालिका अनुसार प्रतिनिधि सभाको बैठक अपरान्ह 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री डा सोडिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्ताव गर्नुहुनेछ। त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ। सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री परिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम पनि रहेको छ। राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 बजे बस्दैछ। राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले पहाड़ी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। खोटाङका सांसद आर्यन राईले खोटाङ लगायत पूर्वी पहाड़का कृषि क्षेत्रमा बाँदर आतंक समाधानको उपायका बारेमा आफूहरूले सरकारलाई जानकारी गराएको उल्लेख गर्दै शीघ्र समाधानका लागि ध्यानाकर्षण गराउनुभयो। सांसद आशिष गजरेलले सड़क दुर्घटनामा दैनिक 7 जनाको मृत्यु हुने गरेको तथ्य अवगत गराउँदै सड़क सुरक्षा विधेयक तत्काल पेश गरी पारित गर्नका लागि ध्यानाकर्षण गराउनु भएको थियो। सांसद आशिका तामाङले त्रिशुली लगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गर्न माग गर्नुभयो। सांसद इन्दिरा राणा मगरले मुलुकका भविष्यका कर्णधार युवा दुर्व्यसनको शिकार भइरहेको अवस्थामा समाधानका लागि नयाँ कार्यक्रम ल्याउन माग गर्नुभयो। सांसद आकृति अवस्थीले सुशासनका पक्षमा र भ्रष्टाचारका विरूद्ध भएको जेएनजी आन्दोलनमा दमन गर्नेमाथि कानूनी कार्यवाही हुनुपर्ने माग गर्नुभयो। सांसद एलिजा गुरूङले मनाङ मुस्ताङ मुलुकका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्रलाई खुला गरी स्थानीय तह मार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गर्नुभएको थियो। गृहमन्त्री सुदन गुरूङले काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको स्थलगत निरीक्षण गर्नुभएको छ। वर्षायाममा रोशी खोलामा आउने बाढ़ीका कारण स्थानीयवासीले वर्षेनै भोग्दै आएका समस्या र गुनासो बढ़ेपछि गृहमन्त्री गुरूङले हिजो बाढ़ीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै उच्च जोखिममा रहेका बस्ती तथा भौतिक पूर्वाधारको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयन मार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताउनु भएको छ। विश्व स्वास्थ्य दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरकारवाला बीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। मन्त्री मेहताले मानव पशुपन्छी र वातावरण एकअर्का बीच घनिष्ठ सम्बन्ध रहेकाले प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नहुँदासम्म मानव जाति पूर्ण रूपमा स्वस्थ रहन नसक्ने उल्लेख गर्नुभयो। जनावर तथा पशुपन्छीबाट मानवमा सर्ने रोगको जोखिम बढ़िरहेकाले जलवायु परिवर्तनका कारण कीटजन्य रोग वृद्धि भइरहेको पनि उहाँले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले 14,000 बाल बालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका 14,000 बाल बालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण गरिने भएको छ। 41 सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले बताउनुभयो। यससँगै 32 15 ठाउँमा महिला मुटु रोग सचेतना कार्यक्रम पनि सञ्चालन गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ। आगामी वैशाख 15 गतेदेखि नयाँ शैक्षिक सत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन संघीय सरकारले स्थानीय सरकारलाई पत्राचार गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पत्राचार गरी निजी विद्यालयहरूमा लिइँदै आएको कानून विपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन यही चैत 22 गतेको शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन र अनुगमनका लागि आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शैक्षिक सत्र प्रारम्भ भएपछि मात्रै विद्यार्थी भर्ना गराउन तथा मापदण्ड विपरीत शुल्क नलिने व्यवस्था मिलाउन र गैर कानूनी रूपमा त्यसरी शुल्क लिएको पाइए शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन 2028 लगायतका अन्य कानूनी व्यवस्था बमोजिम कार्यवाही हुन सक्नेतर्फ समेत सचेत गराइएको बताउनुभयो। बाजुरा जिल्लामा ब्लड ब्याङ्क नहुँदा रगत आवश्यक पर्ने बिरामीका लागि उपचारमा कठिनाई हुने गरेको छ। जिल्लामा ब्लड ब्याङ्कको स्थापना आवश्यक रहेकाले सरकारले यसलाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्ने स्थानीय सरकारवालाहरूको माग रहेको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
मानव विकास सूचकांकको 17 स्थानमा रहेको बाजुरामा स्वास्थ्य सेवा समेत अझै चुनौतीपूर्ण अवस्थामा रहेको छ। जिल्ला अस्पताल बाजुरामा करिब 1 वर्ष अगाडि आकस्मिक रक्त संचार केन्द्र उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन। रगत अभावले अस्पताल बाजुराको सैयामा छटपटी रहनु भएकी गौमूल गाउँपालिका 5 की 56 वर्षीय काली लोहार जिल्लामा आपतकालीन अवस्थामा रगत आवश्यक परेमा नेपाली सेना नेपाल प्रहरी तथा स्थानीय व्यक्तिहरूसँग अनुरोध गरेर रगत व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ। जसले तत्काल उपचारमा ढिलाइ हुने मात्र होइन बिरामीको ज्यान जोखिममा पर्ने अवस्था समेत सिर्जना गरिरहेको छ। अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादव
रक्त संचार सेवा अथवा ब्लड ब्याङ्क चलाउन नसकेको अवस्था छ। त्यसले गर्दा बाजुरावासी लगायत हामी अस्पतालले पनि शास्ति बेहोरिरहेछौँ। सुरक्षा कर्मी र पत्रकार साथीहरूले हामीले दिइरहेको अवस्था छ। यसमा चाहिँ सरकारको ध्यान जानु अति आवश्यक देख्छ।
रगतको अभावले विशेष गरी गर्भवती तथा सुत्केरी महिला ज्येष्ठ नागरिक र गम्भीर बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। यता रेड क्रस सोसाइटी बाजुराले निकै प्रयास गर्दा पनि तत्काल ब्लड ब्याङ्क स्थापना गर्न सकिने सम्भावना न्यून रहेको जनाएको छ। नेपाल रेड क्रस सोसाइटी बाजुरा जिल्ला शाखा उपमन्त्री विपिन विष्ट
हामीले चाहिँ पटक पटक यो प्रशासन कार्यालय हस्पिटल अनि सरकारले निकाय सहयोगका लागि हामीले सबै पालिकामा चाहिँ एक खालको समन्वयकारी भूमिका प्रपोजलहरू पनि पेश गर्यौँ। कतैबाट एक खालको अनुदानहरू आएको छैन। यो पहल गरिकन पनि यहाँ रगत अब चाहिँ हामीले ब्लड ब्याङ्क स्थापना गर्ने कहाँ राख्ने संकलन गरेको रगत कहाँ राख्ने तत्काल सम्भव छैन।
आपतकालीन बिरामीका लागि समयमै रगत उपलब्ध नहुँदा ज्यानै जोखिममा पर्ने घटनाहरू निरन्तर बढ्न थालेपछि बाजुरामा तत्काल ब्लड ब्याङ्क स्थापना गर्न सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिनुपर्ने स्थानीयले जोरदार माग गरेका छन्। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
महोत्तरीको जलेश्वर बर्दिवा सड़क खण्डको बथानाहा गाउँमा हिजो दुईवटा मोटरसाइकल एकापसमा ठोकिएर आग लागि हुँदा 3 जना विद्यार्थीको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका 6 बस्ने 20 वर्षीय सुभाष दास, अर्का 20 वर्षकै रवि दास र एक डाँडा गाउँपालिका 3 बस्ने 20 वर्षकै अभिषेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताउनुभयो। घटनामा थप 3 जना गम्भीर घाइते भएका छन्। ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका 14 थसीखेलमा मोटरसाइकललाई हिजो ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका 2 सानेपा बस्ने सुनसरी घर भएका 65 वर्षीय विदुर गुरूङ र मोटरसाइकलमा सवार उनकी आमा 85 वर्षीय धनमाया गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको नागढुङ्गा मलेखु सड़क स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ। 6 दिन रातको समयमा सड़क आवागमन बन्द गरी भित्तो काट्ने काम गरिएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजना अन्तर्गत पश्चिम खण्ड मुगलिन मलेखु सड़क खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भीरको 250 मिटर लामो सड़कको छेउको भित्तो काटिएको हो। त्यहाँ करिब 50 मिटर माथिबाट भित्तो काटेर सड़क थप 4 मिटर फराकिलो बनाइएको छ। भित्तो काटेसँगै अब सड़क 12 मिटर फराकिलो भएको छ। त्यस्तै मनकामना केबुल कारबाट रमाइलो डाँडा जाने सड़कको बीच भागमा पर्ने अर्को एउटा भित्तो काट्ने काम आधा सकिएको र त्यहाँ 70 मिटर सड़क छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। बाँकेमा नदीजन्य पदार्थको बढ़दो अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिले स्थलगत अनुगमनलाई तीव्रता दिएको छ। जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको नेतृत्वमा गएको टोलीले राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने गुलरी ढलैया जलालघाट र टिकुलीपुर घाटमा अनुगमन गरेको हो। अनुगमनका क्रममा नदीजन्य पदार्थ उत्खननमा गम्भीर अनियमितता भेटिएको जनाइएको छ। टोलीले मापदण्ड विपरीत नदीको बहाव नै परिवर्तन गरी ग्राभेल र बालुवा उत्खनन गरिएको तथा तोकिएको भन्दा बढ़ी गहिराईमा खनिएको फेला पारेको जिल्ला समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिनुभयो। भोजपुरको टेम्के मयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य शुरू भएको छ। भाड़ाको घरबाट हालसम्म सेवा दिँदै आएको गाउँपालिकाको प्रशासनिक काम कारवाहीलाई सहज छरितो र प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण प्रक्रिया अघि बढ़ाइएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
टेम्के मयू गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्यको उपचारिक शिलान्यास गरिएको छ। भवन संघीय सरकारको 60% र गाउँपालिकाको 40% लागत साझेदारीमा निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो। 5,71,00,000 लागतमा ठेक्का सम्झौता गरिएको उहाँको भनाइ छ।
84-87 दुई वर्षमा हामीले सम्पन्न गर्ने लक्ष्य लिएका छौँ। हाम्रो 40% र संघीय सरकारको 60% साझेदारीमा सम्पन्न गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रम डोलीले गर्ने कार्यक्रम रहेको छ।
लामो प्रयासपछि प्रशासनिक भवन निर्माण प्रक्रिया शुरू हुनु गाउँपालिकाको लागि महत्वपूर्ण उपलब्धि रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
कार्यले सञ्चालन सम्बन्धी सुशासन कुरालाई जोडिएर यो अति आवश्यक कुरा अघि बढेको छ।
भवन अभावका कारण स्थानीय सरकारले सेवा पर्वमा भोग्दै आएको समस्याको अन्त्य गर्न प्रशासनिक भवन निर्माणले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो।
भवन बनिसकिसकेपछि हामीले सबै स्थानीय सरकारबाट सेवा प्रवाह गर्ने सन्दर्भमा एकदमै सहज हुन्छ भन्ने मैले देखेको छु।
निर्माण व्यवसायी त्यस श्रेष्ठले कुनै पनि अवरोध नआए तोकिएको समय अवधिभित्रै भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच दुई साताका लागि युद्ध विराम भएको छ। इरानमाथिको आक्रमण दुई हप्ताका लागि रोकिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। युद्ध विराम भएपछि दुवै देशका सेनाले एक अर्का प्रतिको आक्रमण स्थगित गरेको घोषणा गरेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टाभित्रै इरान सम्झौताका लागि तयार नभए सम्पूर्ण सभ्यता नष्ट गरिने चेतावनी दिए लगत्तै दुई देशबीच युद्धविराम भएको हो। युद्धविराम भएसँगै विश्व बजारमा इन्धनको मूल्य घट्न थालेको प्राप्त समाचारमा जनाइएको छ। भारतीय अदालतले कोविड महामारीको समयमा हिरासतमा लिएका दुईजनाको हत्या गरेको आरोपमा 9 प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले व्यापारी जयराज र उनका छोरा बोनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी ठहर गर्नुभएको थियो। संचार माध्यमका रिपोर्ट अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोविड 19 महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिएको समयभन्दा बढ़ी समय आफ्नो पसल खुल्ला राखेको आरोपमा प्रहरीले पक्राउ गरी क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ। भियतनाममा कम्युनिष्ट पार्टीका महासचिव टो लाम सर्वसम्मतिले राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ। यसले उहाँलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ़ गर्न 5 कार्यकालका लागि सशक्त बनाएको छ। आर्थिक समाचार साथमा सुरेन्द्र मणि त्रिपाठी।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल फलफूल तथा तरकारी व्यवसाय महासंघले तरकारी तथा फलफूलको आयात बजारीकरण र भन्सार प्रक्रियालाई व्यवस्थित बनाउन सरकारसँग माग गरेको छ। यस्तै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन र फलफूल तथा तरकारीमा हानिकारक विषादीको प्रयोग रोक्न र सीमा नाकाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न समेत महासंघले सरकारको ध्यानाकर्षण गराएको नेपाल फलफूल तथा तरकारी व्यवसाय महासंघका अध्यक्ष भरत प्रसाद खतिवड़ाले बताउनुभयो। यस्तै कृषि उत्पादनलाई जैविक तथा आईपीएम पद्धतिमा लैजानु पर्नेमा जोड़ दिँदै महासंघले बजारमा पठाइने वस्तुको विषादी परीक्षण उत्पादन क्षेत्रमै गर्नुपर्ने र आयातित वस्तुको भन्सार बिन्दुमै अनिवार्य परीक्षण हुनुपर्ने व्यवस्था मिलाउनु पर्नेमा पनि जोड़ दिएको छ। गत मार्च महिनामा 48,513 विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। तीमध्ये दक्षिण एसियाली मुलुकका 32,020 रहेका छन् भने अन्य देशका 16,493 पर्यटक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका आयोजना प्रमुख डाक्टर रविन कडरियाले बताउनुभयो, पछिल्लो समय एक्याप क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको छ। उता पर्यटन प्रवर्धनका लागि सुनसरीको बराह क्षेत्रमा बुधबारदेखि आयोजना गरिने कोशी पर्यटन महोत्सवको तयारी पूरा भएको छ। सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार प्रसार र लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुनसरीको बराह क्षेत्रमा महोत्सव आयोजना गरिएको आयोजक समितिका अंकत राईले जानकारी दिनुभयो। यस्ता कार्यक्रमले पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयालले बताउनुभयो। कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव चैत्र 25 गतेदेखि 27 गतेसम्म चल्नेछ।
आर्थिकपछि खेल समाचार।
युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिमको महत्वाकांक्षी योजना फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ़ाइने बताउनु भएको छ। मन्त्री पोखरेलले मंगलबार धनगढ़ी पुगेर फाप्ला क्षेत्रको स्थलगत निरीक्षण गर्दै उक्त योजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। निरीक्षणका क्रममा मन्त्री पोखरेलले फाप्ला परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति डीपीआर र ईआईए लगायतका प्राविधिक प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै योजना राष्ट्रिय योजना बैंकमा समेत समावेश भइसकेकाले अब बजेट व्यवस्थापन र कार्यान्वयनलाई तीव्रता दिइने बताउनुभयो। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुभाष साईले उच्च स्तरीय टोलीको भ्रमणले आयोजना निर्माणमा नयाँ ऊर्जा थपिएको बताउनुभयो। लामो समयको कानूनी तथा प्राविधिक तयारीपछि आयोजना अब निर्माण चरणमा प्रवेश गरेको साईले जानकारी दिनुभयो। निर्माण कार्यले गति लिएमा फाप्ला खेलग्राम दक्षिण एसियाकै उत्कृष्ट खेल पूर्वाधार मध्ये एक बन्ने अपेक्षा गरिएको छ। पहिलो पोखरा महिला गोल्ड कप आगामी वैशाखको तेस्रो सातादेखि शुरू हुने भएको छ। आरएस पोखरा फुटबल क्लबको आयोजना प्रतियोगिता 14 गतेदेखि 21 वैशाखसम्म पोखरा रंगशालामा सञ्चालन हुन लागेको हो। प्रतियोगितामा ए डिभिजनका क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले कम्बोडियन महिला लीग खेल्ने भएकी छिन्। उनले प्रिय खान रिज स्या रियङ एफसीसँग सम्झौता गरेकी हुन्। प्रीति यसअघि जोर्डनको लीगमा इतिहाद क्लबबाट खेलिरहेकी थिइन्। एक सिजन बिताएकी उनले एक गोल समेत गरेकी थिइन्। इतिहादमा रहँदा प्रीतिले महिला प्रो लीग र जोर्डन महिला कप दुवै उपाधि जितेकी थिइन्। प्रिय प्रीतिको तेस्रो विदेशी क्लब हो। प्रीतिले इतिहाद बाहेक भारतको किक स्टार्स क्लबबाट पनि इण्डियन वुमेन्स लीग खेलेकी थिइन्। प्रीति कम्बोडिया पुगिसकेकी छिन्।
खेल समाचारका साथमा अजय बम। अब मौसम। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न ठाउँमा चट्याङ हावाहुरी असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया पूर्णतया बादल लाग्ने तथा बाँकी भागमा सामान्यतया बदली हुनेछ। केही स्थानमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:42 भयो भने सूर्यास्त भरे साँझ 6:31 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। पेट्रोलियम पदार्थको पैठारीमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार विकास करमा 50% छूट दिने सरकारको निर्णय, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट नियुक्त, वैशाख 15 गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन स्थानीय तहलाई शिक्षा मन्त्रालयको पत्राचार, संघीय संसदको दुवै सदनको बैठक आज बस्दै राष्ट्रिय सभाका 4 समितिका सभापति निर्विरोध चयन, काठमाडौँ महानगरपालिकाले 14,000 बाल बालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै र इरानमाथिको आक्रमण 2 हप्ताका लागि रोकिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।